بسم الله الرحمن الرحيم نحمده ونصلي ونسلم على رسوله الكريم اما بعد دین کی حفاظت اور تبلیغ علماء کا عظیم کارنامہ صحابہ کرام رضی اللہ تعالی عنہم یہ علماء کی سب سے پہلی جماعت ہے تابعین دوسری جماعت ہے تابعین نے صحابہ کرام رضی اللہ تعالی عنہم سے اس علم اور دین کی امانت کو حاصل کیا اور اپنے کندھوں پر لیا تابعین سے تبع تابعین نے تبع تابعین سے آگے بعد والے طبقے نے اس کے بعد پھر بعد والے طبقے نے اس کے بعد پھر بعد والے طبقے نے یہ علم اور دین جو طبقہ در طبقہ امت میں منتقل ہو رہا ہے اور ہوتا رہے گا اس خدمت کا شرف اللہ تعالیٰ نے صرف علم والوں کو عطا کیا ہے حفاظ الفاظ کو یاد کر رہے ہیں قراء اس کے صحیح تلفظ کو محفوظ کر رہے ہیں اور علماء اس کے معانی کی حفاظت کر رہے ہیں پھر حفاظت کے ساتھ اس کی اشاعت میں بھی لگے ہوئے ہیں کامل درجے میں علم اور دین کی حفاظت بھی یہی کر رہے ہیں اور علم اور دین کی اشاعت بھی یہی کر رہے ہیں اس لیے کہ جس کے پاس جتنا علم اور جتنا دین ہوگا وہ اتنی ہی اشاعت کر سکے گا میرے پاس اگر پانچ باتوں کا علم ہے تو میں پانچ باتوں کو آگے پہنچا سکوں گا دس باتوں کا علم ہے تو دس باتوں کو بیس باتوں کا علم ہے تو بیس باتوں کو چونکہ پوری شریعت کا علم صرف علماء کے پاس ہے تو پوری شریعت کو آگے دوسروں تک پہنچانے کا کام بھی وہی کر سکیں گے اور الحمدللہ علماء کرام نے یہ ذمہ داری ادا کی ہے اس لیے کہ وراثت نبوی انہی کا حصہ ہے اگر انہوں نے یہ کام نہ کیا ہوتا تو دنیا میں آج علم کیسے باقی رہتا دین کیسے باقی رہتا پوری شریعت کیسے باقی رہتی جی ہاں حضرت یہ فرما رہے ہیں کہ یہ جو علم ہم تک پہنچا ہے یہ طبقہ در طبقہ جو بھی طبقہ نیا آیا ہے اس نے اپنے پہلے والے طبقے سے علم حاصل کیا اس علم کو محفوظ بھی رکھا اور اس کو پھر بعد والے طبقے تک پہنچایا یہ جو ہمارے مدارس چلتے ہیں اس میں یہی کام ہوتا ہے کہ مدارس میں ایک طالب علم مدرسے میں داخلہ لیتا ہے وہ اپنے استاد 6 سال 8 سال مدرسے میں پڑھتا ہے اور پوری شریعت کا علم حاصل کرتا ہے تفسیر پڑھتا ہے احادیث کو پڑھتا ہے ظاہر بات ہے کہ سب کچھ تو نہیں سیکھ سکتے 6-8 سال میں ایک گویا علم سے مناسبت پیدا ہوتی ہے پھر وہی طالب علم اسی مدرسے میں یا کسی اور مدرسے میں مدرس بنتا ہے اور وہ اس کے بعد والی نسل کو جو اس نے اپنے اساتذہ سے اور اسی طرح اگلوں کی کتابوں سے جو علم سیکھا ہے وہ بعد والی نسل کو پہنچاتا ہے پھر وہ طلبہ جو اس کے پاس پڑھتے ہیں وہ پھر یہی کام دہراتے ہیں تو یہ سلسلہ در سلسلہ علم ہم تک پہنچا ہے تو اس میں علم کی حفاظت بھی ہو رہی ہے اور آگے علم کی تبلیغ بھی ہو رہی ہے اور کیونکہ علماء کے پاس زیادہ علم ہے تو جس کے پاس جو چیز زیادہ اگر کوئی کسی چیز کو تقسیم کرنا چاہتا ہے کسی کے پاس 100 پاؤنڈ ہے تو 100 پاؤنڈ تقسیم کر سکے گا اگر 100 پاؤنڈ تقسیم کرنے کا جذبہ ہے لیکن اس کے جیب میں 10 پاؤنڈ ہے تو 100 پاؤنڈ تو تقسیم نہیں کر سکے گا تو جس کے پاس جتنا علم ہوگا کسی کے پاس 10 پاؤنڈ ہے وہ 10 پاؤنڈ ہی تقسیم کر سکے گا تو کسی کو 5 باتیں دین کی معلوم ہو تو وہ 5 باتوں کو پہنچائے گا کسی کو 100 باتیں معلوم ہوگی تو وہ 100 باتیں آگے پہنچائے گا علماء میں دو کاموں کی نہ بجھنے والی پیاس اللہ جل جلالہ وعم نوالہ نے علماء کو انبیاء علیہم السلام کا وارث بنایا اور وارث بنا کر ان میں دو کاموں کی نہ بجھنے والی پیاس پیدا کی علم کو حاصل کرنے کی پیاس اور آگے پہنچانے کی پیاس یعنی یہ جذبہ کہ ہم سے بڑے ہیں ان سے ہم علم لیں اور جو ہم سے چھوٹے ہیں ہمارے بعد والے ہیں انہیں ہم علم دے ان حضرات نے علم اور دین کو لینے اور دینے کے ایسے ریکارڈ قائم کیے کہ یہ نہیں کہ صرف اس امت کا کوئی دوسرا طبقہ بلکہ حضرت آدم علیہ السلام سے لے کر آج تک کسی بھی امت کا کوئی طبقہ ان کا مقابلہ نہیں کر سکتا کاش کہ ہم علماء کے کارنامے اور ان کی قربانیوں اور محنتوں کے احوال پڑھتے سنتے اور سناتے ہمیں حضرت علماء کرام کی 1400 سال کی تاریخ تو کیا معلوم ہوتی ہمیں اس کی ایک جھلک بھی معلوم نہیں ہے एक एक आलिम की एक एक दिन की कारगुजारी हमारी पूरी ज़िंदगी की कारगुजारी से ज़्यादा आला और फ़ाइक है। उलमाए किराम मेहनत ना करते तो हम दीन पर अमल ना कर सकते। मेरे भाइयों, अपने घरों में आराम से बैठकर ये कह देना बहुत आसान है कि उलमा ने क्या किया। अगर उलमा की मेहनत ना होती तो आज हम लुसाका की इस जामे मस्जिद में बैठे हुए ना होते। उलमा की मेहनत अगर ना होती तो हमें जायज़ और नाजायज़ के मसाइल बताने वाला कोई ना होता। हम वुज़ू कर सकते ना गुसल। मुझे बताओ कि उलमा की जमात को छोड़कर और कौन है जो आपको बतलाए कि किन चीज़ों से वुज़ू टूट जाता है और किन चीज़ों से गुस्ल ज़रूरी हो जाता है। तिजारत में क्या जायज़ है और क्या नाजायज़, कौन सा माल हलाल है और कौन सा हराम। आज भी तिजारती दुनिया रुकती नहीं है, उसमें नए नए मसाइल वजूद में आते हैं, नए नए तिजारत के तरीक़े वजूद में आते हैं। तो जो हमारे उलमाए किराम हैं, मुफ्तियान किराम हैं, वो इन चीज़ों को स्टडी करते हैं, उसकी तहकीक में जाते हैं, कभी सेमिनार बुलाते हैं, मुख्तलिफ उलमाए किराम जमा होते हैं, आपस में बहस व मुबाहसा होता है, कितनी नई नई चीज़ें वजूद में आती रहती है और सब लोग अपनी अपनी तहकीक लाते हैं, किसी जगह जमा होते हैं और बहस व मुबाहसा होता है, फिर किसी एक राय के ऊपर जमा होने की कोशिश करते हैं। हो सकता है कि उसके बाद भी उस मसले में इख्तिलाफ रहे, लेकिन बहरहाल ये इनकी मेहनतें हैं। और ये जो ना बुझने वाली प्यास है, अल्लाह सुबहानहू व तआला ने चाहे कम दर्जे में, ज़ाहिर बात है कि अब पहले ज़माने जैसी बात तो नहीं रही, डिस्ट्रैक्शन भी बहुत है, बहुत सी चीज़ें इंसान को अपने मकसद से गाफिल करने वाली है, तलबा में वो मेहनत का जज्बा तो नहीं रहा, लेकिन आज भी हम सोचे कि भाई इन मुल्कों के अंदर जो बच्चे यहाँ बड़े होते हैं फिर भी उनके अंदर इल्म हासिल करने का शौक, ये शौक कौन पैदा करता है? ये अल्लाह की तरफ से है, ये दीन की हिफाजत का इंतज़ाम है। वरना जो तालिबीन स्कूल में कॉलेज में आगे बढ़ सकता है, होशियार है, ज़हीन है, उसको पता है कि अगर मैं आलिम बनूंगा तो मुझे कोई ज़्यादा तनख्वाह नहीं मिलेगी, अगर मैं इमाम बनूंगा या मदरसे में पढ़ाऊँगा हो सकता है कि मैं थोनक्लिफ के इलाके से बाहर ना निकल सकूँ, कभी अपना घर ना ख़रीद सकूँ, मुझे किराए के मकान में रहना पड़ेगा, कम तनख्वाह होगी, गुजारा हो जाएगा। और उसको ये भी मालूम है कि मुझे अल्लाह ने जहन दिया है, मैं दुनियावी तालीम में तरक्की कर सकता हूँ, लेकिन उसके बावजूद उसका दिल यही कहता है कि नहीं, मुझे आलिम बनना है, मुझे इल्म हासिल करना है और इल्म को पहुँचाना है। तो ये सब अल्लाह की तरफ से है, ये अल्लाह का निज़ाम है कि जहाँ कहीं भी मुसलमान बसते हैं अल्लाह ताला इसी तरह दीन की हिफाजत करते हैं। यहाँ कुछ किस्से हैं जिसमें क्या है ये समझाया गया है कि भाई किस तरह की प्यास अल्लाह ताला ने उनके अंदर रखी। मेरे भाइयों, उलमा की बड़ी खिदमत हैं, ये हजरत हमारी तरह नहीं है कि जहन में दीन के बारे में कोई सवाल पैदा हो, हुआ, हल किया ना किया कोई फ़र्क नहीं पड़ता। इन हजरत के सामने इल्म के बारे में, दीन के बारे में जब कोई सवाल आता था तो दुनिया व माफिया से बेखबर होकर उसके पीछे पड़ जाते थे। इमाम मुस्लिम रहमतुल्लाह अलैहि से किसी ने एक हदीस के बारे में सवाल किया, आपने ला इल्मी का इजहार किया और फौरन घर जाकर मुताला में मशगूल हो गए और उस हदीस को तलाश करने लग गए, ऐसे मुनहमिक हुए कि दुनिया व माफिया से बेखबर हो गए। आपकी खिदमत में खजूरों की एक टोकरी पेश की गई, बांदी ने आकर वो खजूर की टोकरी रख दी वहाँ, आप हदीस भी तलाश करते रहे और साथ साथ खजूरें भी खाते रहे, यहाँ तक कि हदीस भी मिल गई और खजूरें भी ख़त्म हो गई। इल्म में ऐसे मुनहमिक थे कि एहसास भी नहीं हुआ कि कितनी खजूरें खा रहे हैं और कितनी खानी चाहिए। जाहिर बात है खजूर ऐसी गर्म चीज़ है, उसको एक हद में रहकर खाना चाहिए, लेकिन वो उस किताब में इतने मुनहमिक थे, मशगूल थे कि उनको एहसास ही नहीं रहा कि मैं हद से ज़्यादा खजूर खा रहा हूँ। उनके सवाने निगारों ने लिखा है कि खजूरें मकदार से ज़्यादा खा ली और उसी वजह से उनकी वफ़ात हो गई। आगे जाकर इसी की वजह से, इसलिए कि उसकी वजह से जिस्म में बेअतदाली पैदा हो गई और यही उनके वफ़ात का सबब बना। इमाम मोहम्मद रहमतुल्लाहि अलैह का उम्मत की फ़िक्र में रातों को जागना, इमाम मोहम्मद रहमतुल्लाहि अलैह इमाम अबू हनीफा रहमतुल्लाहि अलैह के अजल शागिर्दों में से हैं और हम तक जो हनफी फ़िक्र पहुँचा है उसमें उनका बड़ा दखल है। इमाम मोहम्मद रहमतुल्लाहि अलैह रात का अक्सर हिस्सा जागते थे, मुताला और दर्स व तदरीस में मशगूल रहते थे। किसी ने कहा कि आप आराम क्यों नहीं करते, यानी रात भर मुताला में मशगूल रहते थे, दर्स व तदरीस पढ़ने में, पढ़ाने में, अगले दिन जो पढ़ाने हैं उसकी तैयारी में। تو بہت سی خدمات لوگوں کی ایسی ہوتی ہے جو ہمیں نظر نہیں آتی, ہمیں نہیں معلوم کہ کوئی گھر میں مفتی صاحب کیا کر رہے ہیں, جو مدرسے میں مدرس ہے وہ گھر میں, ہم سمجھتے کہ جیسے ہم 10-11 بجے سو جاتے ہیں یہ بھی سو جاتے ہوں گے, اور یہ صبح جیسے ہمارا کام ہوتا ہے کہ بھئی ہم کام سے آئے فارغ ہو گئے, دوسرے دن دیکھیں گے جب کام شروع ہوگا, ایسا نہیں ہوتا. ان کے پاس کوئی سوال بھیجتا ہے تو ان کو فارغ وقت میں تلاش کرنا پڑتا ہے, ان کو سبق پڑھانا ہے تو ان کو پہلے اس کی تیاری کرنی پڑتی ہے, اور اگر اللہ نے ان کو علم کا جذبہ دیا ہے تو وہ صرف بھئی یہ کتاب تو پڑھا لی 2-4 مرتبہ اب اسی کو ریپیٹ کرتے رہو نہیں, کوئی نئی کتاب ان کو ملی تو اس کا بھی مطالعہ کرتے ہیں, اپنا وقت دیتے ہیں. حالانکہ مدرسے میں جو تنخواہ ہوتی ہے اس میں اس کی تنخواہ نہیں ملتی, مدرسے میں تو آپ کو صرف آپ کے پڑھانے کی تنخواہ ملتی ہے, کوئی آدمی 6 گھنٹے پڑھا رہا ہے اس کو 6 گھنٹے کی تنخواہ ملتی ہے, گھر میں وہ 4 گھنٹے تیاری کرتا ہے اس کی تنخواہ نہیں ملتی, مدرسہ کے پاس اتنے وسائل ہی نہیں ہیں, فنڈز ہی نہیں ہیں, پرائیویٹ ادارہ ہوتا ہے وہ کیسے ان کو ہر چیز کی تنخواہ دے. تو جو یونیورسٹی میں پروفیسرز وغیرہ ہوتے ہیں ان کو اس سے 5 گنا زیادہ تنخواہ ملتی ہے, اس لیے کہ وہ حساب لگاتے ہیں کہ ان کو فارغ وقت میں بھی اتنا وقت دینا پڑتا ہے, یہ کرنا پڑے گا, وہ پڑھنا پڑے گا. تو جو دینی ادارے ہیں ان کے پاس اتنے وسائل نہیں ہوتے کہ ان چیزوں کا لحاظ رکھ سکے. تو جو لوگ بہت سی خدمات ایسی کرتے ہیں, صرف میں علماء کی بات نہیں کر رہا ہوں, اس کے علاوہ بھی لوگ اور بھی بہت ساری خدمات کرتے ہیں, جو مسجد چلانے والے لوگ ہوتے ہیں, مدرسہ چلانے والے لوگ ہوتے ہیں, ہمیں اس کا علم نہیں ہوتا, ہم سمجھتے کہ بھئی تو کرسی پر آرام سے بیٹھے ہوئے ہیں. تو امام محمد رحمۃ اللہ علیہ کسی نے ان کو کہا کہ آپ آرام کیوں نہیں کرتے, آپ نے فرمایا کہ میں کیسے سوؤں جب لوگ رات کو اس بھروسے پر سو جاتے ہیں کہ جب ہمیں کوئی مسئلہ پیش آئے گا, رات کو کوئی مسئلہ پیش آئے تو ہم محمد ابن حسن کے پاس چلے جائیں گے, وہ ہماری رہنمائی کریں گے, اب اگر میں بھی سو جاؤں اور علم کا مطالعہ نہ کروں تو دین کے ضائع ہونے کا خطرہ ہے. میرے بھائیو, ہمارے لیے یہ کہنا بہت آسان ہے کہ علماء نے کیا کیا ہے, علماء کیا کر رہے ہیں. ایسا سوال کرنے والے کو کسی ایسے عالم کے ساتھ ایک ہفتہ گزارنا چاہیے جس نے اپنے آپ کو علم اور دین کی خدمت کے لیے وقف کر رکھا ہے. یہ ایک اور آخری قصہ ہے. امام ابو یوسف رحمۃ اللہ علیہ کا علم اور عمل میں مثالی اہتمام. حضرت امام ابو یوسف, امام ابو حنیفہ رحمۃ اللہ علیہ کے دو خاص شاگرد تھے, ایک امام ابو یوسف رحمۃ اللہ علیہ اور ایک امام محمد رحمۃ اللہ علیہ, جنہوں نے ان سے بہت علم حاصل کیا. امام ابو یوسف رحمۃ اللہ علیہ کی علم کی عمر زیادہ تھی, امام محمد رحمۃ اللہ علیہ کی عمر کچھ کم تھی, اس لیے جب امام ابو حنیفہ رحمۃ اللہ علیہ کا انتقال ہوا تو اس وقت امام محمد رحمۃ اللہ علیہ بھی ابھی جوان تھے, تو انہوں نے پھر امام ابو یوسف رحمۃ اللہ علیہ سے سیکھا اور انہوں نے ان سے علم حاصل کیا. تو حضرت امام ابو یوسف رحمۃ اللہ علیہ فرماتے ہیں کہ میں نے حضرت امام ابو حنیفہ رحمۃ اللہ علیہ کی درسگاہ میں داخلہ لیا اور 29 سال آپ کے درس میں آتا جاتا رہا. کتنے سال؟ 29 سال, 29 ایئرس. ہم تو مدرسے میں 6 سال پڑھتے ہیں, زیادہ سے زیادہ ہندوستان ہمارے ملکوں میں 8-10 سال پڑھتے ہیں. 29 سال آپ کے درس میں آتا جاتا رہا, یعنی کبھی میں نے یہ نہیں سمجھا کہ اب میں تو بہت بڑا ہو گیا ہوں, اب میں علم کے اس مقام کو پہنچا ہوں کہ مجھے اپنے استاد کی ضرورت نہیں ہے. ان کے دل میں استاد کی حد درجہ عظمت تھی, احترام تھا, بلکہ علماء فرماتے ہیں کہ ان کے امام محمد رحمۃ اللہ علیہ نے فقہ حنفی کی سب کتابیں انہوں نے لکھی. جو علم ان کو پہنچا تھا امام ابو حنیفہ اور امام ابو یوسف رحمۃ اللہ علیہ کے سے, تو انہوں نے اس کو مرتب کیا, لکھوایا اپنے شاگردوں کو, اور وہ سب کتابیں ہم تک پہنچی ہے جس کو ظاہر الروایہ کہا جاتا ہے. تو اس میں جہاں کہیں بھی وہ یہ لکھتے ہیں کہ بھئی امام ابو یوسف امام ابو حنیفہ رحمۃ اللہ علیہ سے نقل کرتے ہیں تو وہاں لکھیں گے قال یعقوب ان ابی حنیفہ. تو امام یوسف رحمۃ اللہ علیہ کا نام تھا یعقوب, اور ابو یوسف یہ ان کی کنیت تھی, کنیت کا معنی ابو یوسف یعنی یوسف کے والد, یہ عربوں کے اندر اس کا دستور تھا, ابو یوسف, ابو عبداللہ, حتیٰ کہ اگر کسی کے اولاد نہ بھی ہو تو اس کے لیے بھی کوئی کنیت بنا لیتے تھے, ام فنا وغیرہ, ام ہانی, ام سلمہ, اس طرح صحابہ ابو بکر, بہت سے نام ہمیں ملتے ہیں. تو یہ جو کنیت ہے اس میں ایک قسم کا احترام ہے, ایک قسم کے احترام والا لقب ہے. تو ان کے بارے میں آتا ہے کہ انہوں نے امام محمد رحمۃ اللہ علیہ کو یہ کہا کہ جب تم کسی سینٹنس میں, کسی جملے میں میرا نام میرے استاد کے ساتھ لکھے, یعنی میرا نام بھی آ رہا ہے اور امام ابو حنیفہ رحمۃ اللہ علیہ کا نام بھی ہے, تو میں تمہیں وصیت کرتا ہوں کہ وہاں ابو یوسف نہیں لکھنا ہے, صرف یعقوب لکھنا ہے. ताकि मेरे उस्ताद की जिस लाइन में मेरे और मेरे उस्ताद एक साथ हो जाए, तो जिस उनका नाम अबू हनीफा, तो ये कुन्नियत इसमें गोया अजमत है, एहतराम है, तो मैं उनके सामने छोटा रहना चाहता हूँ। यानी इस दर्जे का उनके अंदर अदब था कि किताब के, यानी ये तो ऐसी चीज़ें हमारा जहन भी नहीं जा सकता, किसी शागिर्द का भी जहन नहीं जा सकता। तो हालांकि खुद इतने बड़े आलिम, लेकिन 29 साल वो उनके दर्स में आते जाते रहे। इस पूरी मुद्दत में एक दिन ऐसा नहीं गुजरा कि मैंने फजर की नमाज इमाम अबू हनीफा रहमतुल्लाह अलैह की मस्जिद में ना पढ़ी हो। यानी उनकी लोकल मस्जिद और थी, इमाम अबू हनीफा रहमतुल्लाह अलैह की मस्जिद और थी, तो वो रोज़ाना फजर के लिए अपनी अपने इलाके से वहाँ इमाम अबू हनीफा रहमतुल्लाह अलैह के इलाके में जाते थे और फजर की नमाज़ वहीं पढ़ते थे, ताकि दर्स के अंदर या कोई ऐसी बात छूट ना जाए। हालांकि ये इमाम यूसुफ रहमतुल्लाह अलैह, एक और बात याद आ गई, ये यतीम थे, उनके वालिद का इंतकाल हो गया बचपन में, तो उनकी वालिदा यतीम थे, तो उनकी वालिदा उनको भेजती थी काम करने के लिए कि भाई कहीं जाकर काम करो, कमाओ, ताकि तुम क्या अपनी ज़रूरियात की तकमील कर सको। तो इमाम अबू हनीफा उन एक दिन जा रहे होंगे, तो उनका गुजर हुआ इमाम अबू हनीफा रहमतुल्लाह की मजलिस से, तो वहाँ जाकर बैठ गए और इमाम अबू हनीफा रहमतुल्लाह अलैह से कुछ पहचान होने लगी। इमाम साहिब ने पहचान लिया कि बड़ा ज़हीन होशियार लड़का है, काम का लड़का है, उसको करीब करना चाहिए और उसको यानी इल्म के रास्ते पर लगाना चाहिए। तो इमाम अबू हनीफा रहमतुल्लाह अलैह ने उनको तवज्जो दी, और फिर एक दिन हुआ, दो दिन हुए, तीन दिन हुए, वो इसी तरह फिर आते रहे। यानी उनकी वालिदा उनको भेज रही काम के लिए, और वो काम के लिए नहीं जाते, वो बीच में रास्ते में इमाम हनीफा रहमतुल्लाह अलैह के दर्स में आकर शरीक होते थे। कुछ दिन के बाद वालिदा को पता चल गया कि इस तरह हो रहा है, बच्चा काम नहीं कर रहा है, वो इल्म के पीछे लगा हुआ है। तो उनको बड़ी नाराज़गी हुई कि भाई ये फिर इल्म हासिल करेगा, कमा नहीं रहा है, तो हमारी जो ज़रूरियात है या कम से कम इनकी अपनी ज़रूरियात है, उसकी तकमील कफालत कैसे करेंगे। तो एक दिन ढूंढते वो भी पहुंची और इमाम हनीफा रहमतुल्लाह अलैह की मदरसे में बूढ़ी औरत थी, तो उन्हें आकर इमाम हनीफा रहमतुल्लाह को बहुत डांटा कि आप मेरे बच्चे को बिगाड़ रहे हैं। जैसे आजकल भी बाज़ मरतबा माँ बाप ऐसा समझते कि मौल साहब बच्चे को बिगाड़ रहे हैं, उसको सही तालीम दे रहे, उसको अच्छा आलिम बना रहे, कम से कम अच्छा मुसलमान बना रहे, तो समझ रहे कि उसको बिगाड़ रहे हैं। तो कहो मेरे बच्चे को बिगाड़ रहे हो, वो क्या है, पैसा कमाने के बजाय आपके दर्स में आकर बैठा हुआ है, ये तो यतीम बच्चा है, उस पर तर्स खाओ। तो इमाम अबू हनीफा रहमतुल्लाह हंसने लगे और कहा कि मैं वो दिन देख रहा हूँ जब तुम्हारा यह बच्चा फालूजज पिएगा। ये फालूजज एक ख़ास शाही शरबत होता था, यानी आम आदमी को ये चीज़ मिलती नहीं थी, बहुत आला दर्जे की, जो बादशाह के दरबार ही में ये फालूदा ये चीज़ मिलती है। तो उनकी वालिदा वहाँ से वापस जाते जाते कह रहे कि भाई बूढ़े का भी दिमाग काम नहीं कर रहा है, ये यतीम बच्चा है, गरीब बच्चा है, अभी तो छोटा सा बच्चा है, और कह रहे कि फालूजज पिएगा। बहरहाल इमाम अबू हनीफा रहमतुल्लाह ने भी अपने शागिर्दों का ताउन करते थे, उनको वजीफ़ा देते थे, और एक दिन वो आया। फिर किताबों में लिखा है कि एक मरतबा इमाम अबू यूसुफ रहमतुल्लाह अलैह, क्योंकि फिर काजीउल कुजात बने, अल्लाह ताला इल्म के ज़रिए लोगों को इज्जत देते हैं, एक मरतबा इमाम किसाई रहमतुल्लाह अलैह रास्ते में जा रहे थे, चल रहे थे, तो हारून रशीद का वहाँ से गुजर हुआ अपने काफ़िले के साथ, अमीर मोमिनीन थे, तो उनके आगे पीछे बड़ा काफ़िला होता था, जैसे रॉयल फैमिली के लोग हो, पता नहीं यहाँ रॉयल फैमिली है कि नहीं, हमारे यहाँ क्या है, जो जब उनका कोई प्रोग्राम होता है, आगे 10 गाड़ी है, पीछे 10 गाड़ी है, कोई भी प्राइम मिनिस्टर हो वगैरह, सिक्योरिटी भी होती है। तो जा रहे थे, उन्होंने इमाम कसाई रहमतुल्लाह अलैह किसाई ये बड़े नहवी थे, बड़े कारी भी थे, बड़े आलिम थे, तो उन्होंने सवारी को रोका और वो अपने सवारी के ऊपर से उतरे और इमाम किसाई रहमतुल्लाह अलैह के पास पहुँचे। सलाम अलैकुम, वालेकुम सलाम, खैर खैरियत। फिर कहा कि भाई इमाम साहिब क्या बात, या इमाम किसाई आप आते नहीं हमारे दरबार में, बहुत दिनों से मुलाकात नहीं हुई। तो इमाम किसाई रहमतुल्लाह ने कहा कि भाई मुझे फुर्सत नहीं है, मैं जो तालीम व तालुम के काम में लगा हुआ हूँ, मेरे पास फुर्सत नहीं आपके दरबार में आने की। तो इमाम हारून रशीद ने कहा कि भाई आप कब तक ये पढ़ना पढ़ाने का काम करते रहोगे, बहुत हो गया, बहुत पढ़ लिया, बहुत पढ़ा लिया, क्या हासिल होगा इतना सारा कुछ मज़ीद जायद पढ़कर। तो इमाम किसाई रहमतुल्लाह ने कहा यही कुछ कम बात है कि आप अमीरुल मोमिनीन हैं اور میرے اس علم نے آپ کو سواری سے اترنے پر مجبور کیا اور آپ میری خدمت میں حاضر ہوئے. میں دربار میں تو آپ کے پاس نہیں آتا, لیکن علم کے اندر ایسی برکت ہے کہ آپ امیر المومنین, سب لوگ آپ کے پیچھے بھاگتے ہیں کہ سب لوگ امیر المومنین کے پیچھے کہ ملاقات ہو جائے, ان کے دربار میں حاضری ہو جائے, ہم ان کا جی حضور کرے. تو کہا کہ آپ اپنی سواری کو روک رہے, میں اس لیے تو نہیں پڑھ رہا ہوں, میں اس لیے نہیں پڑھا رہا ہوں کہ لوگ میری عزت کرے, لیکن آپ کہہ رہے کہ بھائی کیا حاصل ہوگا. تو حالانکہ ہارون رشید تو علم دوست تھے, اچھے نیک آدمی تھے, لیکن بہرحال وہ کیا ہے, شاید کچھ مزید بہت زیادہ علم تعلیم و تعلم کے بارے میں کہہ رہے تھے کہ بھائی اتنا سارا پڑھ کر کیا کریں گے. تو کہا کہ اسی نے تو آپ کو مجبور کیا کہ آپ میری خدمت میں حاضر ہو کر سلام کر رہے اور مجھ سے درخواست کر رہے کہ میں آپ کے دربار میں حاضر ہوں. تو ہارون رشید کے ساتھ امام یوسف رحمۃ اللہ علیہ بیٹھے ہوئے تھے اور اس میں وہ فالوزج آیا. تو ہارون رشید نے ان کو کہا کہ بھائی یہ خاص چیز ہے, یہ روزانہ نہیں بنتی, شاید کسی جیسے ہمارے ہوتا ہے ختم کے اوپر, صحیح ہے غلط ہے وہ الگ بات ہے, لیکن بعض چیزیں خاص ہی دن میں بنتی ہے, عید کے دن یا فنا دن کو. تو کہا کہ یہ فالوزج ہے. تو امام یوسف رحمۃ اللہ علیہ مسکرانے لگے. تو ہارون رشید نے ان کو پوچھا کہ اس میں مسکرانے کی کیا بات ہے. تو پھر انہوں نے بچپن والا قصہ سنایا کہ بھائی ایک مرتبہ اس طرح کا واقعہ ہوا, میرے استاد نے جو پیشین گوئی کی تھی وہ آج پوری ہوئی. استاد نے دیکھ لیا کہ بھائی بچہ کام کا ہے, قابل ہے, تو علم کے ذریعے اللہ نے ان کو یہ عزت عطا فرمائی. تو فرماتے کہ ایک دن آپ نے یہ اہتمام کیا تاکہ علم کا کوئی حصہ نہ چھوٹے. ہو سکتا ہے کہ نماز کے فوراً بعد امام صاحب رحمۃ اللہ علیہ کوئی مسئلہ بیان کرے اور وہ چھوٹ جائے. اللہ اکبر, کیا اہتمام تھا علم کو حاصل کرنے کا. اور فرماتے ہیں کہ 17 سال ایسے گزرے کہ میں آپ سے بالکل الگ نہیں ہوا, حتیٰ کہ عیدین کے موقع پر بھی, یعنی عید کے دن تو لوگ فیملی کے ساتھ ہوتے, میں امام صاحب کے پیچھے لگا ہوا تھا, صرف بیماری کی شدت مجھے وقتی طور پر الگ کرتی تھی. فرماتے ہیں کہ ایک دن میں بیٹھا ہوا تھا امام ابو حنیفہ رحمۃ اللہ علیہ کے درس میں, کسی نے مجھے اطلاع دی کہ تمہارے بیٹے کا انتقال ہو گیا ہے. عجیب کشمکش میں مبتلا ہو گئے ہوں گے, سوچا ہوگا کہ اگر اٹھتا ہوں تو درس جاتا ہے, اور اگر کہتا ہوں کہ انتظار کرو تو سنت کے خلاف, اس لیے کہ دفن میں تاخیر نہیں ہونی چاہیے. دیکھ لیا آپ نے علم اور عمل دونوں کی کس کا کس قدر اہتمام تھا. آج ہمارے یہاں لوساکا میں جنازہ ہو جاتا ہے, یہ بیان لوساکا زامبیا میں ہوا تھا اس لیے فرما رہے, تو کہا جاتا ہے کہ جنازے کو روکو اس لیے کہ انڈیا سے دبئی سے بیٹا آ رہا ہے. یعنی جب کسی کا جنازہ ہوتا ہے تو اس کو روکتے ہیں, کبھی کبھی تو ایک دو دن کی تاخیر کرتے کہ فنا رشتہ دار فنا جگہ سے آ رہا ہے, ابھی ٹکٹ نہیں مل رہی ہے, ٹکٹ کیا ہے شاید کل ملے گی, دیکھیں گے. حالانکہ شریعت کا تقاضا ہے کہ کسی کا انتقال ہو جائے تو فوراً جتنا ہو سکے, جتنا جلدی ہو سکے اس کو قبرستان پہنچا دو, تاکہ ان کے جو بھی آگے کے, اگر اچھا آدمی ہے تو قبر میں مزے ہیں, برا آدمی ہے تو اپنے پاس رکھ کر کیا کریں گے, اور کون اچھا ہے برا ہے اس کا فیصلہ ہمیں نہیں کرنا ہے, ہمیں تو ان کو قبرستان پہنچانا ہے. تو کہا کہ خلاف سنت عمل کرنے سے قبر میں مرحوم کا بیرا پار کیسے ہو جائے گا. یعنی حضرت فرما رہے کہ اگر ہم خلاف سنت کریں گے تو اس والد کا انتقال ہو گیا, ہر آدمی چاہتا ہے کہ میرے والد کے ساتھ اللہ بھلائی کا معاملہ کرے, اچھا معاملہ کرے, تو ہمیں تو یہ سوچنا چاہیے کہ کوئی بات نہیں, میں نہ پہنچ سکا اگر میں نے ان کا چہرہ نہیں دیکھا, لیکن اگر سنت کے مطابق اگر انہوں نے اچھی زندگی گزاری ہے قبر میں پہنچیں گے تو آرام ہی آرام ہے. تو اس طرح کرنا یہ مناسب نہیں ہے. بہرحال اللہ کے نبی صلی اللہ علیہ وسلم کے طریقے کے مطابق عمل کرنے سے عجیب بات ہے کہ ماں باپ جب زندہ, فرما رہے کہ خلاف سنت عمل کرنے سے قبر میں مرحوم کا بیرا پار ہو جائے گا, قبر میں بیرا پار ہوگا اللہ کے نبی صلی اللہ علیہ وسلم کے طریقے کے مطابق عمل کرنے سے. عجیب بات ہے کہ ماں باپ جب زندہ ہوتے ہیں تب قدر نہیں کرتے, اور مرنے کے بعد لاش کی قدر کرنے کے لیے دبئی سے آ رہا ہے. جب ان ماں باپ کو خدمت کی ضرورت تھی اس وقت وہ کہیں اور کام کے لیے گیا, جب وہ اس کی خدمت کے محتاج تھے, اب وہ تو چلے گئے دنیا سے, یہ تو صرف لاش ہے, روح تو چلی گئی, منتقل ہوگی, اس لیے ہم کہتے ہیں کہ ان کا انتقال ہو گیا, لیکن اب جنازے کو روکا جا رہا ہے. بہرحال امام یوسف رحمۃ اللہ علیہ نے سوچا ہوگا کہ درس سے فارغ ہونے تک کا انتظار کرنا سنت کے خلاف ہے, اور اگر ابھی اٹھ کر جاتا ہوں تو میرا سبق جاتا ہے, کہیں کوئی مسئلہ ایسا بیان کر دیا دوبارہ کبھی اس کی نوبت نہیں آئی تو علم میرے یعنی چھوٹ جائے گا. کہا کہ غسل دو, کفن پہناؤ اور دفن کر دو, میں سبق سے فارغ ہونے کے بعد گھر آ رہا ہوں. یعنی اپنے بیٹے کے جنازے میں بھی انہوں نے شرکت نہیں کی علم کے پیاس کی وجہ سے. تو یہ ہمارے علماء کرام کی قربانیاں ہیں. اللہ سبحانہ وتعالی ہمیں ان کی قربانیوں کی قدر کرنے کی توفیق عطا فرمائے, ہمیں اپنی اولاد کو اس راستے پر لگانے کی توفیق عطا فرمائے. ہمارے حضرت دامت برکاتہم ہمیشہ فرماتے ہیں کہ اگر آپ کے پاس دو چار بچے ہیں تو کم از کم ایک کو تو عالم بناؤ, ایک کو حافظ بناؤ, اوروں کو کسی اور لائن میں لگانا ہو, اور اللہ ان کا محافظ ہے. کوئی آدمی بھوکا نہیں مرتا, اللہ اس کا محافظ ہے. اگر وہ دین کا کام کر رہا ہے, اللہ کا کام کر رہا ہے, تو اللہ ضرور اس کی کفالت کرے گا. اور اگر اس کے پاس کم ہے تو اللہ اس کو دل میں سکون عطا کرے گا کہ میرے پاس جتنا ہے وہ میرے لیے کافی ہے. تو اللہ تعالیٰ ہمیں ان باتوں پر عمل کرنے کی توفیق عطا فرمائے.